अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य भन्ने नाराका साथ यो वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघले विश्वका सबै मानिसहरूलाई मानवाधिकारको प्रत्याभूति दिलाउन विभिन्न किसिमका महासन्धिहरू जारी गरेको छ। यिनै महासन्धिहरू मध्ये अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि 2006 पनि एक हो। यसलाई हामी छोटकरीमा UNCRPD भन्छौं। यस महासन्धिका पक्ष राष्ट्रहरूले अनिवार्य रूपमा महासन्धिमा उल्लेख गरिएका कामहरू कार्यान्वयन गर्नुपर्छ। नेपालले यो महासन्धिको अनुमोदन 27 डिसेम्बर 2009 अर्थात 2066 साल पुष 12 गते नै गरिसकेको छ। यो अवधिमा भएका प्रगतिहरू मध्ये मुख्य भनेको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई समावेश गर्न सक्नु रहेको छ। आज हामी महासन्धि र संविधानका प्रावधान तथा अपाङ्गता भएका महिलाका सवालका विषयमा अधिकारकर्मी देवकला पराजुलीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
जन्मेदेखि नै अपाङ्गता भएका महिलाहरू बालिकादेखि नै उनीहरूमा दुर्व्यवहार।
कार्यक्रममा मानव अधिकार सामान्य ज्ञान पनि समेटेका छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं अधिकार कर्मी देवकला पराजुलीसँग गरिएको कुराकानीबाट।
2006 PNCRPD-लाई नेपालले अनुमोदन गरिसकेपछि नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई मौलिक अधिकारको रूपमा भनेर लेखेको छ। जस्तै अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य शिक्षा र रोजगारका कुराहरू त्यसमा लेखिएको छ, समावेशका कुराहरू त्यसमा लेखिएको छ र राजनैतिक अधिकारका कुराहरू पनि त्यसमा समावेश गरिएको छ।
पछिल्लो समय चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालयमै हाजिर गर्न नदिया भन्ने जस्ता घटनाहरू पनि सार्वजनिक भइराखेका छन्।
एकदमै शिक्षकहरूको समायोजनको कुरा गरे त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा सबै अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ हाजिर हुन नदिएको, पढाउन नदिएको, बहिष्कार गरेको भन्ने कुराहरू चाहिँ आएको छ। कार्यान्वयनको अवस्था के चल्छ? तपाईँले अघि सोधिहाल्नुभयो संविधानमा कस्ता कुरा समेटिएका छन् भनेर। संविधानमा समेटिएका कुराहरू कार्यान्वयनमा आइसकेका कुराहरू चाहिँ छैनन्। संविधानमा लेखिएका कुराहरू लेखिएर मात्रै ती कुराहरू कार्यान्वयन हुँदैन भन्ने हामीले बुझेको कुरा हो र हामीले भोगेको कुरा हो। हाम्रो भोगाइ हो त्यो संविधानमा जे लेखिएको छ त्यो कार्यान्वयनमा चाहिँ पछिल्लो।
मान्छे सबै बराबर हुन्छन् तर विशेष प्रकृतिका मान्छेहरूलाई थप अधिकार पनि दिनुपर्छ भनेर वकालत गरिन्छ। मानव अधिकारमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्नुपर्ने दृष्टिकोण अथवा उनीहरूका अधिकार चाहिँ विशिष्टकृत अधिकारहरू के चाहिँ हुन्छन् होला?
मान्छे सबै एउटै हो, उनीहरूको अधिकार एकै हो भनेर भनिन्छ। तर त्यो अनुसार कारण पछिलाई के छ भने शिक्षकहरूलाई उहाँहरूलाई चाहिँ पढाउन दिएको छैन, उहाँलाई चाहिँ हाजिरी हुन दिएको छैन भन्ने जुन कुरा छ नि, जस्तो उहाँहरूलाई विशेष तरिकाले गर्यो भने चाहिँ उहाँले पढाउनु, जस्तै एउटा व्यक्ति अलिकति उकालो बाटो हिँड्दाखेरि सरासर हिँड्न सक्छ, पहाडमा हुर्केको मान्छे र पढाइमा बसिरहेको मान्छे चाहिँ केही उकालो बाटो हिँड्न पर्यो भने बिस्तारै हिँड्छ नि त, तर पुग्न त ऊ पनि पुग्छ नि त्यहाँनिर। त्यस्तै कुरा अपाङ्गता भएको व्यक्तिलाई काम गर्न दिँदाखेरि अरूले चाहिँ छिटो नगर्ला तर उसँग भएको ज्ञान विवेक चाहिँ अरू जस्तै तरिकाले उसले चाहिँ प्रदान गर्न सक्छ। त्यो कुरालाई हामीले लक्षित गरेर हामीले अलिकति कठिनाइ होला, अलिकति गाह्रो होला, तर उसले सक्छ है भन्ने किसिमको स्वीकार्यता जबसम्म आउँदैन नि उहाँहरूलाई सहज गराउन चाहिँ गाह्रो हुन्छ। अहिले भएको कठिनाइ त्यही हो।
अन्तर्राष्ट्रिय महासन्धिले अनुसरण गरेका विषयवस्तुहरूलाई समेत मध्यनजर गर्दै नेपालको संविधान र संविधान अन्तर्गत बनेका ऐन कानूनहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्ने प्रयत्न गरेको छ, तर त्यो कार्यान्वयन गर्ने पाटोमा चाहिँ कमजोरी कहाँबाट छ त?
सरकार चलाउने व्यक्ति हो कि व्यक्तिको सोचाइमा जबसम्म समावेशताको कुराहरू उसले पनि यो गर्न सक्छ, उसलाई ऊ पनि एउटा सामाजिक प्राणी हो, ऊ पनि ह्युमन बिइङ हो, उसको पनि यो अधिकार हो भनेर व्यक्तिले जबसम्म सोच्ने चलन प्रचलन आउँदैन तबसम्म चाहिँ कानूनमा मात्रै बनेर चाहिँ त्यो सम्भव छैन।
कानून कार्यान्वयन गर्नलाई त जिल्लाहरूमा संयन्त्र पनि छन्, ती संयन्त्रलाई बढी प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ त?
ती संयन्त्रहरू चलाउने पनि त व्यक्ति हुन्छ नि, व्यक्तिको सोचाइमा, व्यक्तिमा आज पनि के छैन भन्दा कल्याणकारी तरिकाले छ, यो उसको अधिकार हो, यो हामीले जसरी एउटा सामान्य व्यक्तिको लागि अधिकार लेखिएको छ त्यही तरिकाले अपाङ्गता भएका व्यक्तिहरूको लागि लेखिएको छ, उनीहरूले पनि यो गर्न सक्छन् भन्ने कुराको स्वीकार्यता छैन। अपाङ्गता भन्ने बित्तिकै विचरा अनि अपाङ्गता भएको व्यक्तिले केही गर्यो भने ओहो अपाङ्ग भएर गर्यो त्यो होइन नि त, एउटा व्यक्तिले गरेको हो नि त। सबभन्दा पहिला ऊ एउटा बच्चा जन्मिन्छ, व्यक्ति भएर जन्मिरहेको हुन्छ, अनि त्यस पछाडि भएको उसको अवस्थाले जसरी छोरा वा छोरी भनेर के हो भनेर हामीले हेरेर सिक्याउने पर्दल हुन्छ, छोरा हो कि छोरी हो, त्यस्तै गरी उसको शारीरिक अवस्था, मानसिक अवस्था अथवा बौद्धिक अवस्था के छ भनेर चाहिँ व्यक्तिलाई छुट्याइएको हुन्छ कि, त्यसरी छुट्याइएपछि आइसोलेटेड गरिएको छ कि त्यो व्यक्तिहरूलाई, र उनीहरूले गरेको कामलाई चाहिँ ऊ यो भएर पनि गर्यो भन्ने कुरा आउँछ। तर एउटा सामान्य मान्छे राम पराजुली त्यो मान्छेले चाहिँ केही काम गर्यो भने ओहो रामले गर्यो भने चाहिँ, तर त्यही राममा यदि कुनै खालको अपाङ्गता छ भने रामले गर्यो भने चाहिँ फलानु अपाङ्गता भएको मान्छेले यो काम गर्यो भने चाहिँ जबसम्म यसरी त्याग लागेर छुट्याइन्छ एउटा यसरी विशेषणले चिन्ने प्रचलन रहिरहन्छ तबसम्म चाहिँ समावेश हुनलाई चाहिँ गाह्रो छ। यो हुँदा सबभन्दा पहिलो कुरो चाहिँ व्यक्तिको सोचाइमा नै फरक ल्याउनुपर्छ।
यी त समग्र अपाङ्गता भएका व्यक्तिहरूको कुरा भए, अपाङ्गता भएका व्यक्तिहरूमा पनि महिलामाथि हुने दुर्व्यवहार र हिंसाका घटनाहरू पनि उल्लेख्य छन् भनिन्छ, कस्ता खालका घटनाहरू चाहिँ बढी छन्?
जन्मेदेखि नै अपाङ्गता भएका महिलाहरू बालिकादेखि नै उनीहरूमा चाहिँ दुर्व्यवहार छ। एउटा अपाङ्गता भएको छोरा जन्म्यो र छोरी जन्म्यो भने छोराले जति छिटो उपचार पाउँछ त्यति छिटो छोरीले उपचार पाउँदैन, छोराले जति राम्रो शिक्षा पाउँछ त्यति राम्रो शिक्षा छोरीले पाउँदैन, जसरी छोरालाई सम्पत्तिमा हकको कुरा गरिन्छ छोरीलाई गरिँदैन, अनि छोरा जवान हुँदै गएपछि किशोर भइसकेपछि युवा भइसकेपछि छोराको बिहेबारीको कुरा परिवारमा चल्छ तर छोरीको बिहेबारीको कुरा चल्दैन, अनि छोराले केही गर्यो भने मेरो छोराले गर्यो भन्छ तर एउटी अपाङ्गता भएकी बालिका कतै बलात्कृत भयो भने ऊ अपाङ्गता भएको बालिका चाहिँ त्यही भएर भयो भने चाहिँ, तर एउटा महिला एउटा व्यक्ति बलात्कृत भयो भनेर उसको स्ट्रेन्थ पनि सोच्दैन, अपाङ्गता हुनुमा त्यो हुनु जरुरी छ जस्तो तरिकाले चाहिँ हामीले हेरेका पत्र पत्रिकामा पनि त्यसरी समाचार देखिन्छ, जसले गर्दाखेरि उनीहरू अझ धेरै दुःख भोग्न अझ धेरै पीडित हुन चाहिँ बाध्य छन्।
हामी लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका क्रममा पनि छौँ र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी दिवस पनि भर्खरै मनाएका छौँ। यो अवसरमा चाहिँ को व्यक्ति चाहिँ कस्तो विषयमा संवेदनशील हुनुपर्छ जस्तो लाग्छ यहाँलाई?
सबभन्दा पहिला त परिवारभित्रै त्यसमा शिक्षित हुनुपर्छ, परिवारभित्रै बुवा आमा दाजुभाइ इष्टमित्रमा चाहिँ यो ऊ पनि एउटा व्यक्ति हो, उसलाई पनि हामीले सबै कुरामा समावेश गराउनुपर्छ भन्ने सोच्नुपर्छ। एउटा घर बन्छ, घरमा 5 जना परिवार छ र एकजना अपाङ्गता भएको छ भने उसलाई समावेश गराउने तरिकाको घर बनाइँदैन कि, अरू 4 जना जति धेरै छ मार्जिनलाइज ग्रुपभित्र यो छ है यो चाहिँ थोरैभित्र पर्छ त्यसमा यसलाई किन प्रायोरिटी दिनुपर्ने त हामी उचालेर लैहाल्छौँ नि हामीले दिएर उसले गरिहाल्छ नि भन्ने तरिकाले सोच्नुहुन्छ कि ऊ पनि चुलो चौकामा जान जरुरी छ, ऊ पनि प्रत्येक कोठाभित्र जान सक्छ जसरी हामी जान्छौँ, त्यो तरिकाले घरभित्रैबाट सोचिएको हुँदैन, घरभित्रैबाट यसरी सोचिनु जरुरी छ र यसैको लागि चाहिँ हामी वकालत गरिरहेका छौँ।
घरबाट परिवर्तन सुरु भन्नुभयो, समाज कानुन कार्यान्वयन गर्ने निकाय अथवा संचार जगत पनि यो विषयमा संवेदनशील हुनुपर्छ होला, कतिको संवेदनशील छ?
संवेदनशील त एकदमै जरुरी छ नि, हामीले अधिकारले नै सुरु चाहिँ घरबाट गर्नुपर्छ भन्न खोजेको मैले, तर त्यो घर र समाजलाई प्रभाव पार्ने भनेको संचार जगत थियो, संचारमा जति धेरै अपाङ्गता भएका व्यक्तिका पोजिटिभ कुराहरू आउँछ नि अहिले पनि संचारले लेख्दा समाचारतिर छ नि, एउटा अपाङ्गता भएको व्यक्तिले कुनै राम्रो काम गर्यो भने व्यक्तिले गरेको हुँदैन कि, एउटा अपाङ्ग नै उसको अपाङ्ग भएर पनि यस्तो गर्छ, जस्तै एउटा रामबहादुर उसको दुवै खुट्टा नहुँदा पनि उसले चाहिँ स्विमिङ खेलो अथवा ऊ चाहिँ पहाड तोडे भनेर लेख्छ, तर रामबहादुर पहाड तोड उसको साहस यो हो भन्ने तरिकाले चाहिँ त्यसलाई पोजिटिभ व्याख्या गरेर हामी गइँदैन, विचाराकै पात्रमा उसको समाचारलाई हाइलाइट गरिएको हुन्छ, त्यो नगरेर अपाङ्गता भएका व्यक्तिको पनि जरुरी थियो उसले पनि गर्न सक्थ्यो आँट्यो भने के सक्दैन त भन्ने तरिकाले त्यसलाई मोटिभेटिभ तरिकाले लेख्यो भने अरू बाबुआमा अरू समुदायमा बस्ने मान्छेहरू पनि त्यसबाट चाहिँ प्रभावित हुन सक्नुहुन्छ, र यो साँच्चीकै सबै चढ्न पाउने पहाड हो, सबैले हिँड्न पाउने सडक हो, सबैले जान पाउने रेस्टुरेन्ट हो, सबैको लागि बनेको सपिङ मल हो भनेर त्यसरी सोच्नुहुन्छ, तर अपाङ्गता भएर पनि सपिङ गर्नुपर्ने भनेर सोचिन्छ कि, तपाईँ तलै बसे भइहाल्छ नि, तपाईँ बाहिरै बसे भइहाल्छ नि, मतलब तपाईँलाई त्यो चिज केही ल्याइदिन्छ नि, कुन चाहिँ कपडा तपाईँलाई मनपर्छ, अहिले पनि हामी बजारमा जाँदा हाम्रा व्यापारी महानुभावहरूले हामीलाई त्यसरी सोध्नुहुन्छ, तर त्यो पसलभित्र गएर प्रत्येक सामान हामीले छोएर हामीले जाँचेर हामीले हेरेर किन्ने त हाम्रो पनि अधिकार हो नि, तर त्यो तरिकाले चाहिँ अझै सोचिएको छैन।
हाम्रो नियम कानुन ऐन संविधान यी सबै प्रगतिशील रूपमा अगाडि बढिराखिया छ पछिल्लो समय, यही अपाङ्गता सवालमा पनि हाम्रो व्यवहारमा चाहिँ कतिको प्रगतिशील परिवर्तन छ?
एकदमै उत्कृष्ट संविधान छ हाम्रो, तर कार्यान्वयन गर्ने ठाउँको सोचाइ चाहिँ आज पनि एकदमै पछाडि छ कि, आज पनि अधिकारमुखी तरिका संविधान बन्यो अधिकारमुखी तरिकाले लेखियो तर कार्यान्वयन चाहिँ कल्याणकारी छ कि, आज पनि टिचर उसलाई हेरेर बनाइदिएको उसको लागि गरिदिएको छ कि, आज पनि उसको अधिकार हो अधिकारभित्रै यो कुरा पर्छ त्यही भएर यो बन्यो छैन कि आज पनि, त्यसो भए सोचाइमा चाहिँ अझै पनि हामीले परिवर्तन ल्याउनु एकदमै जरुरी छ, सोचाइमा परिवर्तन ल्याउनलाई केही नभएको चाहिँ होइन भएको छ, तर भएको कुराहरूमा पनि धेरै गरे जस्तो गर्ने व्यक्तिहरूले फिल गर्नुभएको छ, तर समावेशितामा चाहिँ हामी अझै पनि एकदमै पछाडि छौँ।
अहिले तपाईले सुन्नुभयो अधिकार कर्मी देवकला पराजुलीसँग गरिएको कुराकानी।
सृष्टिकै सुन्दर मानिस हामी सबै छौं बराबर सृष्टिकै सुन्दर मानिस
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। संविधानमा श्रमको हक सम्बन्धी कस्तो व्यवस्था छ? प्रश्न फेरि एकपटक, संविधानमा श्रमको हक सम्बन्धी कस्तो व्यवस्था छ? यो प्रश्नको सही जवाब मंगसिर महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई radio.insec@gmail.com मा पत्र पठाएर वा 01-521-8770 फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन तथा प्रश्नको उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा पनि उत्तर लेखी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। हवस् त यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि बिदा माग्छु। नमस्ते।